साहित्य परिषद भुटान अन्तर्गत रेडियो सृजनाको अर्को प्रस्तुति, जहाँ वास्तविकताको परिधिभित्र रहेर लेखिएका हृदय स्पर्शी कथाहरूको वाचन कार्यक्रम अलिखित शब्दहरू। आज पनि कार्यक्रम उत्पादक तथा प्रस्तोता म शान्त सरोवर प्रस्तुत भएको छु। स्वीकार्नुहोस् साहित्यिक अभिवादन। आजको यस प्रस्तुतिमा कथाकार भक्त घिमिरेको कथा फुलमती भाग एक वाचन गर्दैछु। कार्यक्रममा स्वागत गर्दै सुरुमा महेश थुलुङको यो सुमधुर आवाज समर्पण गर्दछु।
दिन माया लाई दिउन के छ र
ग्रैंड स्ट्रीट को भाड़ाघर में बरंडामाथि बसेकी फूलमती ने अमेरिकन फिल्टर जड़ित न्यूपोर्ट चुरोट को धुआं तानेर बुंगा फाली नाकबेली हुँदै धुआं आकाश ताकेर उड्यो। एउटा चुरोट सकियो, फिल्टर को ठूटो कच्या कुचुक्क पारे गार्बेज क्यान में हाली फूलमती ने, तर चुरोट को तलतल मेटिएन। फेरि अर्को सल्काई, रात्रि को कक्षा सकेर घर फिरेको सुरेशलाई बरन्डामै सोधी उसले, हामी बसेको सहर कहाँ पर्छ रे बाबु? भित्र पस्न नपाउँदै उत्तर दियो सुरेशले, न्युयोर्कको बफेलो सहर। सुरेश र सुशीला आआफ्नो गृह कार्य सकेर खाना खाइवरी सुतिसके। फुलमती भने सोचमग्न आफ्नै संसारमा। घरै अगाडिको ब्याप्टी चर्चमा ट्वाङ्ग घन्टी बज्यो, रातको 12 बजिसकेछ। चर्चतिर हेरेर मनमनै फुलमतीले ईसा मसीहालाई श्रद्धा सुमन चढाई। आखिर ईश्वरमा आस्था राख्ने भएपछि जुनसुकै नाममा भए पनि ईश्वर त ईश्वर नै हुन्, फुलमतीले मनमनै सोची। फेरि सोची उसले, तर ईश्वर एउटै भए धर्म किन अलग अलग? मान्छेको जात र धर्मबीच के सम्बन्ध छ? कसैले आफ्नो धर्मबारे सोधिहाले ऊ भन्न त आफूलाई हिन्दू नै भनिदिन्छे, तर कसैले लगाइदिएको छाप बाहेक फुलमती हिन्दू पनि होइन। ऊ न त बौद्धी नै हो, न त इसाई नै। ऊ त मान्छे हो, केवल मान्छे। सांसारिक पाप कटाउने बाइबलको क्रुसेड, शैतानको नाश गर्दै इस्लामको रक्षा गर्ने कुरानको हिजाद, धर्म र धर्मात्माहरूको रक्षा गर्ने गीताको धर्मयुद्ध, सम्पूर्ण आर्य सत्यहरू ग्रहण गरी जीवनलाई चरितार्थ, त्रिपिटक र धम्मपदका अष्टगुणहरू, बुद्धत्वको बाटो भत्काइदिने असत्य, कलुषित विष बोकेका ज्ञान वा अज्ञानहरू इत्यादिको फुलमतीलाई केही जानकारी छैन। मनज्ञानले त ऊ साँच्चै केही नै होइन, मान्छे बाहेक। र धर्मको नाममा, जातको नाममा ऊ टुक्रिन चुहना पनि चाहन्न मान्छेहरूको विशाल सागरबाट, तर मान्छेहरू नै उसलाई धकेलेर बाहिर हुत्याउँछन्, पोखिदिन्छन्। आखिर किन? मान्छेकै बीच पनि कुनै भेद हुन्छ भने ऊ चाहिँ एउटा गरिब, चारैतिरबाट ठगिएकी, आफ्नैहरूबाट धुत्कारिएकी तिरस्कृत नारी हो। गरिबीको नाममा, लैङ्गिक पृथकता, जाति, भाषा र रगतको नाममा, अझ आफ्नै गर्वभित्र पनि छुवाछुत प्रथामा कथित तल्लो जातिको भइदिएकोले ऊ अरूभन्दा बेग्लै हुनु पर्यो। उसलाई के थाहा गीताले के भन्छ, अनुस्मृतिले के भन्छ, वेद, रुद्री र उपनिषेदमा के लेखिएको छ, उसलाई के थाहा? तथापि ऊ आफूलाई बाजेले सिकाएको हिन्दू नै भन्छे। ठिकै छ, सामाजिक तहबाट हिन्दूकै जातिभित्र छे, तर मान्छेले के गर्दा हिन्दू हुन्छ? हिन्दू हुनलाई खास गरी के गर्नुपर्छ? उसलाई थाहा छैन। केवल हिन्दू भनिदिनु बाहेक कसैले उसलाई सिकाएन र सिकाउन खाँचो पनि ठानेन। फुलमती कल्पनालोकमै छँदा नजिकैको एउटा चर्चको माली आएर उसलाई झट्ट प्रभु येशूलाई ग्रहण गर्ने आग्रह गर्यो। फुलमतीको मनमा कुरोले कोल्टे फेर्न कति समय लागेन। क्रिस्चियन बन्नु र प्रचार गर्नु अपराध हो, हिन्दू र बौद्धिस्ट मात्र हाम्रो देशको धर्म हो। प्रचारबाजी गर्यो भने राजद्रोहको अपराधमा बराबर सजाय हुनेछ, देश निकाला पनि हुनसक्छ। फुलमतीले यस्ता कुरा नबुझे पनि सुनेकी थिए विगतमा, भनौँ आफ्नै देशभित्र। जिजसमाथि विश्वास गरेको र अरूलाई सो कुरा सुनाएको अभियोगमा पुलिसले आज भालु जोडे कान्छालाई समात्यो रे, अब चेमगाङ जेल लान्छ रे, पिटर गुरुङ र टाँसे फुन्चोलाई त देशबाटै निकाल्यो रे। यो सुनिसकेपछि उसले मनमनै फेरि भनेकी थिए, हामी त हिन्दू हौँ। फेरि उसको मनमा कुरोले अर्को कुल्टे फेर्यो, के स्वार्थको निम्ति त्यो माली मलाई यस्तो आग्रह गर्न आयो? फुलमतीले मनमनै यसै भनेकी अरे, हो नि, सबै मान्छेहरू स्वार्थी हुन्छन्, स्वार्थ बिना सांसारिक जीवनको गति अघि बढ्दैन। तर बुद्धिमानहरू ठुलो स्वार्थका लागि साना स्वार्थहरू त्यागिदिन्छन्, अनि अबुद्धिमानीहरू चाहिँ साना स्वार्थको निम्ति ठुला स्वार्थहरू त्याग्छन्। यी कुरा केलाउने अक्कल त छैन फुलमतीमा, तर पनि ऊ यति कुरा अवश्य सोच्न सक्छ, धर्म र विश्वास भनेको नाम तस्बिर र प्रचार होइन, गुण र असल व्यवहारिकता हो। ऊ पनि त रङ्गभेद विरोधी मार्टिन लुथर किङको भूमिमा आइपुगेकी छ। गोरा र कालाबीच समानताका निम्ति गान्धीको आदर्शमा रहेर आन्दोलन गर्ने किङ त आज रहेनन्, तर उसको आदर्श सधैँ कायम छ अमेरिकामा। गान्धी कट्टर हिन्दू थिए, किङ कट्टर इसाई, तर दुवैजनामा हिंस्रकता थिएन, मानवताप्रति अगाध प्रेम थियो उनीहरूमा। फुलमतीले इतिहास त पढेकी छैन गान्धी र किङहरूको, यद्यपि उज्जीवित भुक्तभोगी हो सामाजिक विचलनको। त्यसैले सोच्छे, आखिर हिन्दू भनेको के हो? छिमेकी बर्मेली बाले रामायण र महाभारतका श्लोक पढेर सुनाएका बाहेक धर्मका कुरा फुलमतीले सुनेकी पनि छैन। महाभारतको कथा हाल्दै बा बिबीचमा भन्थे, कृष्णको बाललीला कति उत्तम छ, बालबालिका र भगवान् एउटै हुन्छन् है, त्यसैले बालबालिकाको गल्तीमा नराम्रो मान्नु हुँदैन, उनीहरूलाई भगवान् सम्झनुपर्छ। फुलमतीको स्मृति पटलमा कुरा खेल्न छोडेन, ऊ सोच्दै गई, आखिर त्यसो हो भने मेरो छोरो सुरेशले उनकै नाता नातिनीसँग खेल्दै एक दिन घरभित्र पस्दा बर्मिली बाले किन गाउँभरिका मान्छे डाकेर मेरो बेज्जत गरे? सबै मिलेर मलाई बर्मिलीको घर शुद्ध शुद्धि गर्नुपर्छ भनी किन जरिमाना तिराए? भगवान् घरभित्र पस्दा यसै गर्नुपर्छ? के हिन्दू हुनुको महत्त्व यही हो? धर्म भनेको पनि यही हो? मेरो सुरेश त त्यति बेला कथाका कृष्णले दही चोर्ने बालकै थियो। बालबालिकाको गल्ती माफ गर्ने बर्मिली बालाई शास्त्रको वचन खारेज गर्न कसले बाध्य बनायो? टिकेर फुलमतीको उठिवास गराइदिन्छु, यिनका सन्तानलाई गाउँबाटै हटाइदिन्छु भनेर धम्की दिन उनलाई कसले सिकायो? यी कुरा सम्झेर अघिसम्म अगाध प्रेमपूर्ण स्नेहमय बनिरहेको विगतलाई फुलमती फेरि धिक्कार्छे। त्यस्तो विगत भविष्यले फेरि कहिल्यै नदेखोस् मनमनै दयाभावको कामना गर्छे र ढल्कन्छे फुलमती कोठामा पसेर खाटमाथि। सुतेर पनि निद्रादेवीको साथ पाइन फुलमतीले। उसको दिमाग बोलिरह्यो एक्लै। सम्पूर्ण लेखक वर्गमा विशेष जानकारी। भुटनिस लिटरेचर .com ले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यही मे 7 तारिक तदनुसार वैशाख 25 गते सोमबार एउटा विशेष अङ्क प्रकाशित गर्दैछ। उक्त अवसरमा सम्पूर्ण लेखक साहित्यकारहरूलाई आफ्ना लेख रचनाहरू 15 अप्रिल अर्थात् वैशाख 3 गतेभित्र हामीसम्म आइपुग्ने गरी सम्प्रेषण गरिदिनु हुन भनी विनम्र अनुरोध गर्दछौँ। हाम्रो इमेल ठेगाना हो editor.bilit@yahoo.com editor.blit@yahoo.com ठेगाना फेरि एकपटक editor.bilit@yahoo.com editor.bilit@yahoo.com
मन मंदिर को जल ना मेरो सामु तिमी ना मेरो सामु तिमी मैले छोएको पानी चल्दैन मैले छोएको पानी चल्दैन रमेको हुन्छु आफ्नै छायाको साथमा बुझ्नै सकिन मैले बुझ्नै सकिन मैले कुन्नी के राख्या छ जातमा कुन्नी के राख्या छ जातमा दक्षिणको घाममा छेडको घाममा पश्चिममा ढल्दैन ना मेरो सामु तिमी ना मेरो सामु तिमी मैले छोएको पानी चल्दैन मैले छोएको पानी चल्दैन
गाउँमा 8-5 चलाइदिने तिनै बर्मिली बा हुन्। सबैको गर्जुट आर्छन्। फुलमतीको परिवारलाई पनि बर्मिलीबाले काखी च्यापेकै हुन्। मनकारी छन् बर्मिलीबा। गाउँलेहरूको छेउ जरिमाना तिराएर पछि फुलमती र टिकारामले तिरेको रकम फेरि सुटुक्क फर्काएका थिए बर्मिलीबाले। अन्यायको विरोधी छन् त बर्मिलीबा, तर खुलेर केही बोल्न सक्दैनन्। किन यिनलाई बर्मिली भनियो? को हुन् त यी बर्मिलीबा आखिर? खै बर्मिलीबाहरूको कुन पुस्तामा हो कुन्नी? सन् 1865 हाराहारीतिर ब्रिटिस भारत र भुटानका तत्कालीन शासकहरूबीच माटोको लेनदेन, सीमाको विवादमा भीषण युद्ध चल्यो रे। युद्धमा हारेपछि भुटान पक्षले एउटा सम्झौतामा हस्ताक्षर गर्नु पर्यो, जसको परिणाम दक्षिण सीमाका केही महत्त्वपूर्ण ठाउँहरू ब्रिटिस भारतले मुआब्जामा दाखिल गर्यो। मुआब्जामा दाखिल भएको सोही जग्गामा रहेका भुटानीहरू माटोसँगै भारतीय रैती भने आजसम्म डुवर्सको नामबाट चिनिने ती भारतीय इलाकामा तिनताका कमै जनसङ्ख्या थियो रे। भुटानले गोरा फिरङ्गीहरू मार्फत भारतलाई माटोसँगै जिम्मा लाएका नागरिक र राँचीबाट ल्याइएका केही आदिवासी जनजाति बाहेक त्यहाँ कोही थिएनन् रे। कम जनसङ्ख्या भएको त्यस क्षेत्रमा भर्खरै भारतीय रैती बनेको भुटानको सीमा रक्षामा तैनात एउटा समूहका एकजनालाई गाउँको प्रधान मुख्य बनाइयो रे। ती मुखियालाई पछिसम्म धर्मदत्त बाजे भनेर चिन्ने गरेको गाउँलेहरूले पछिल्लो पुस्तासम्म कुरा गरिरहन्थ्यो। क्रमैले धर्मदत्त बाजेको केही पुस्ता पछाडि विश्वयुद्धहरू भए, सँगै जसो भारतीय स्वाधीन आन्दोलन पनि सुरु भयो। सन् 1900 दोस्रो दशकतिर भारतीय स्वाधीन सङ्ग्राम सुरु हुँदा सरदार वल्लभ भाइ पटेल र मोहनदास करमचन्द गान्धीसित पनि तिनै धर्मदत्तका छोरा रामनन्द बाजेको भेट भएको कुरा बेला बेला चर्चा हुने गरेको थियो गाउँमा। गान्धीलाई गोरा साहबहरूले हाल पश्चिम बङ्गाल राज्यको उत्तरी सीमामा बुक्सद्वारको कैदखानामा थुनेर राख्दा रामनन्द बाजेले लुकी लुकी कैदखाना पछाडिको जङ्गलबाट खानेकुरा छिराइदिएको कुरा पनि किम्बदन्ती सुनिन्थ्यो गाउँमा। सिलसिलेवार समय बित्न कति बेर लागेन, भारतको स्वाधीन आन्दोलनले केही मन्द गति केही बुलन्द गति हुँदै दुईवटा विश्वयुद्ध पार गरिसक्नै लागेको थियो। प्रथम विश्वयुद्धले मुर्जाएको विश्व फेरि दोस्रो विश्वयुद्धका लागि नौजवान बलवान भएर उठ्यो। दोस्रो विश्वयुद्ध सुरु हुँदा तका भारतको स्वतन्त्रताका लागि थालिएको आन्दोलन दुई घरमा केन्द्रित भइसकेको थियो, एउटा सुभाष चन्द्र बोसको सशस्त्र फौज र अर्को गान्धीको शान्तिपूर्ण असङ्लग्न खद्दर र खर्चको आन्दोलन, नुनको आन्दोलन। नेताजीहरूसँग रामनन्द बाजेको सङ्गतकै कारण उनका दुई भाइ छोरामध्ये जेठा बृहस्पतिले बोसको आजाद हिन्द फौजमा आफूलाई दर्ता गराइसकेछन्। हिन्द फौजमा जवानहरूको सुरक्षा खतरा आएपछि सुरक्षित जग्गा खोज्दै उनीहरूको दल बर्मा बसेको थियो रे। जापानसित गोप्य मित्रता गरेर गोराहरू विरुद्ध सहायता बटुल्ने शर्तमा बोसले जापानको कब्जामा रहेको बेलायती गोर्खा फौजका केही जवानहरूलाई छुट्याएर उतै आफ्नै फौजमा भर्ती गरेका थिए। तीमध्ये त्यस्ताक आजाद फौजका उपकप्तान लालबहादुर थापा मगरकी छोरीसित बृहस्पतिको विवाह भयो, छेत्रीको छोरो भएर मगरकी छोरी। धेरैले यस्ता प्रश्न राखेकै हुन् बृहस्पतिलाई, तर उनले सैनिकको कुनै जात थर नहुने बताएर जिल्ला पारिदिन्थे सबैलाई। भाषा, संस्कृति, राष्ट्रिय स्वाधीनता बाहेक समाजमा जातपात, लिङ्ग, वर्ण वा अन्य अन्तर्विरोधहरू राख्नु नहुने बृहस्पतिको आग्रह हुन्थ्यो सधैँ। दोस्रो विश्वयुद्धकै क्रममा जापानको मतियार भएको आरोपमा बर्मामाथि पश्चिमी देशहरूले आक्रमण गरे। चढाइ गर्दै बर्माको इरावादी नदीसम्म आइपुगेको जापानी फौजलाई फिर्ता हुनु बाध्य गराइयो। बेलायती र अमेरिकी हवाई सेनाको टुकडीले बर्मामाथि ठूलो बम वर्षा गरे रे। त्यस आक्रमणपछि भारतीय स्वाधीनता सङ्ग्रामका नायक सुभाष चन्द्र बोस बेपत्ता भयो रे। केही आफ्नो जयजेथा गुमाई बर्माबाट फर्केर भारत आए, केहीलाई ब्रिटिस सेनाले फेरि कैद गर्यो। भारत फर्केर ब्रिटिसको कब्जामा पर्ने ती मध्येका दुर्गा मल्ललाई गोरा साहेबहरूले दिल्लीमा फाँसी सजाए पनि दिए रे। तर एउटी छोरी र एउटा छोरा लिएर बृहस्पतिको परिवार भने सुटुक्क डुवर्सको उत्तरी सीमा पाना भन्ने ठाउँमा आफ्नै पुर्खाको जग्गामा आएर बस्यो रे। त्यस बेलासम्म भारतले स्वाधीनता प्राप्त गर्ने लगभग निश्चित नै भइसकेको थियो। यद्यपि बृहस्पतिको परिवार त्यहाँ स्वाधीन भारतको नागरिक भएर शान्तिले धेरै रहन सकेन, फेरि पनि भुटान र भारतबीच सीमा समस्या सुरु भयो। भारतले भुटानसित सीमा स्तम्भ खडा गर्ने शर्त राख्यो र जग्गाको छाँटकाट गर्ने सोक्रममा बृहस्पतिको परिवार माटोसँगै फेरि भुटानी बन्न पुग्यो। त्यसपछि बृहस्पतिको परिवार बर्मेली उपनामले चिनिन्थ्यो। निकै वृद्ध भएको बृहस्पतिलाई सबैले बर्मेली बा भन्थे। यी सबै प्रसङ्ग बर्मेली बाका सम्बन्धमा गाउँघरमा चलेका कुरा हुन्। त्यसो भए वर्षौँ पहिले विदेश घुमेका, सेनामा खटेका, अन्तर्जातीय विवाह गरी त्यसैको वाकालत गर्ने बृहस्पतिलाई त्यति बेला चाहिँ के नपुगेर जातपातको अन्धविश्वासले छोइदियो? कुरा चेतनाको हो। सुभाष चन्द्र बोसले राष्ट्रियतामा अभिप्रेरित गर्ने उनैको उपदेशहरू दिन्थे। सङ्घर्षमा होमिने एकाग्र चित्त बनाउन, सेना सेनाबीच आपसी मित्रता कायम गर्न, जातपात नमान्न उत्प्रेरित गर्थे। बोसका कुरा बृहस्पतिका निम्ति घोकन्ती विद्या मात्र भयो, घोक्न छोडे सिद्धि हो। बिचरा बृहस्पति उहिलेको जमानाको मान्छे, नेताजी बोस बेपत्ता भएपछि उनको खोजीमा जोखाना हेर्न ज्योतिष वैद्यले तल्लो जातसित हेलमेल गरेको कारण अगति परेर मर्यो भनिदिएर उनको दिमागमा एक झड्का हालिदिएका थिए। उनी त पढे लेखेका थिएनन्। त्यसमाथि गाउँकै कुनै एक पढे लेखेको वरपरको इतिहास र घटनाबारे चासो राख्ने मान्छेले तिमी पनि बोसकै मान्छे हौ, उसैको चलन चलाउँछौ यो गाउँमा भने भोलि नै हल्ला चलाइदिउँला, गाउँबाट भाग्नु पर्ला, पुलिस लगाएर पक्राइदिउँला भनेर धम्की दिए। यो कुरा प्रचारमा आयो भने दिल्लीको लाल किल्लामा अघोषित सहिद हुने निश्चित थियो। अझ दिल्ली त परको कुरो, सुभाष चन्द्र बोसको सेनामा काम गरेर आएको भन्ने थिम्पूमै खबर पुग्यो भने पनि स्वाहा हुने खतरा थियो। ज्यानधानको खतराबाट जोगिन पनि उनले नराम्रो काम गर्नु पर्यो। निश्चय नै आंशिक परम्परागत अन्धविश्वास त रहेको नै थियो उनको दिमागमा पनि। त्यसमाथि गाउँमा रहनकै लागि भए पनि उनले तल्लो जाति छोइछिटो मान्नै पर्ने, समय गतिवान बनेर दौडिरहेको थियो। बाहिर देखावटी जसो गरे नि भित्र परिवर्तनको उग्र चेतना बर्मेलीबाभित्र थियो नै। त्यसैले भित्रभित्रै महासुर छेत्रीसँग सम्पर्कमा थिए रे बर्मेलीबा। उनको छोरो बमबहादुर छेत्री विद्रोही स्वभावको, फेरि सानोमा केही समय देहरादुनको सैनिक स्कुलमा पढेर आएको, भुटानमा आएपछि पहिले नागरिक को अनिश्चितताले र पछि उमेरको कारणले पढ्न नपाउने भयो। ऊ पनि महासुरकै सुरमा ताल मिलाउन थाल्यो। महासुर छेत्रीले स्टेट कङ्ग्रेस नामको संगठन खोलेर भुटानमा गतिविधि चलाउन एउटा सैन्य दल खडा गर्ने र त्यसको नेतृत्व दिने वचन दिएका थिए रे बमबहादुरलाई। महासुरको हत्यापछि बमबहादुरलाई पनि ज्यानको खतरा भएकोले उसीमा निकट आसाममा घरजम गरी बस्यो। तर बृहस्पति उफ र बर्मेलीबा छोरीको घरमा रहे उनले भुटान छाडेनन्। पछि थिम्पूबाट सूचना जारी भयो, सन् 1958 जमिन कर तिरेको प्रमाण देखाउने र भुटानभित्रै जन्म भएको प्रमाणित गर्न सक्ने मात्र असल भुटानी हुनेछन् भने जस्तै गरी सरकारले गरेको जनगणना अभियानमा बर्मेलीबाहरूलाई सन् 1958 भुटानमा नभएको र जन्मदर्ता पनि देखाउन नसकेकोले सातौँ वर्गमा पारियो। तत्काल देश छोड्ने हुकुम सुनाइयो। बर्मेलीबा आजाद हिन्द फौजको अन्त्यकाल भोगेका, कालीलाग्दो युद्धको परिणति भएका, देश त्याग्नुभन्दा ज्यान त्याग्नतिर लागेछन्। बर्मेलीबाले आत्महत्या गरेरे। एका बिहानै टोलभरि हल्ला फैलियो। खबर सुनेर बाबुको सद्गतमा पुगेका बमबहादुरलाई खोलामा मलामी बीचबाटै सेनाले टिपेर लग्यो। महासुर छेत्रीसित मिलेर देशद्रोह गरेको अभियोग थियो उसमाथि। रबुना भन्ने माटोमुनि बनाइएको सैन्य कैद खानामा राखेको छ बमबहादुरलाई भन्दै सुन्ने जान्नेहरू पछिसम्म। त्यसपछि बिस्तारै उसको चर्चा हरायो। बर्मेली बजै दिमागको क्यान्सरले मरिन्। उनीहरूकी छोरी ललिताले पनि सैनिकद्वारा बलात्कृत भएर आत्महत्या नै गरिन्। ललिताका लोग्ने र छोराहरू चाहिँ अझै पनि देशभित्रै भूमिगत रूपमा रहेर बृहत आन्दोलनको तयारी गर्दैछन् रे। बर्मेलीबाका उत्तराधिकारी बनेर उनीहरू अब इतिहासको कुन घडीमा फड्को मार्ने हुन् हेर्नलाई पर्खिनु पर्ने भएको छ। तिनै बर्मेलीबा आज फुलमतीको स्मृति पटलमा घुमिरहे अबेरसम्म। बिहान सुरेशले आफू स्कुल जान ढिलो भएको भन्दै उठ्न भनेपछि मात्र फुलमतीले बिस्तारै आफ्नो कोठाको ढोका खोली। सुशीला र सुरेशलाई खाजा पकाइदिएर स्कुल बिदा गरेपछि फेरि कुरा खेल्न थालिहाले उसको मस्तिष्कमा। किन चाहिँ आफूले घृणा गरेको, आफू हेपिएको विगत फुलमतीलाई यति प्यारो लाग्छ? विगतलाई सम्झँदै माया गर्नु रहस्यमय विषय बन्यो ऊ स्वयंका लागि। अस्ति त ऊ पनि कहाँ कम थियो र, खेतीबारी प्रशस्त थियो, गोठमा गाई बाख्रा, छोराछोरी सानै भए नि लोग्ने टिकारामले खेतीबालीको काम सकेर गाउँभरिका मान्छेलाई पुर्याउने जुत्ता सिलाउँथ्यो, डिजाइन पनि खुबै जान्ने, हातमा सिप भएको टिकाराम मिजार। फुलमाथी आफू भने छोराछोरी गाईबस्तु जिम्मा लिन्थे। तर एक दिन लुट्यो, सबै लुट्यो, सरकार भन्ने मान्छेको टोलीले सबै लुट्यो सम्पत्ति। सरकारले जय जेथा लुट्यो, समाजले उसका सारा इमान र मान्छे हुनुको अर्थ लुट्यो, अनि पुस्तौँदेखि फुलमती र बर्मेली बाहरूले देउताको थान मानेको शाही दरबारले लुट्यो उनीहरूको देश पनि। निर्वासनमा आएको केही वर्षभित्रै टिकारामले छोराछोरी र भविष्य फुलमतीलाई जिम्मा लाएर एक्लै बाटो लाग्यो अन्त्यकालको घरतिर। कसै कसैले भन्थे टिकाराम देश छोड्नुको पीडाले धेरै समयदेखि अर्धचेत थियो, रक्सी पिउने, एक्लै एक्लै डुल्ने, एक्लै बोल्ने उसको लगभग पहिचान नै बनेको थियो। निर्वासनको अस्थायी वासस्थल शिविर, प्रचण्ड गर्मी, काली लाग्दो अभाव, लोग्नेसितको वियोग, अनि देशभिन्तको मार, समाज पनि के भन्नु, आफू जस्तै मान्छेहरूको टोल, सबै एउटै पीडामा छटपटाएका, सबै एउटै व्यथा भोगिरहेका, एउटै भूत, एउटै वर्तमान र भविष्य बोकेका, समान हैसियत, आखिर एउटै पञ्चत्वको उत्पत्ति। तर किन हो कुन्नी, फुलमती अरूभन्दा बेग्लै छ, इच्छाले रहरले होइन प्रायोजित रूपमा बेग्लै राखिएको छ, एक्लै पारिएको छ। दिमाग भारी भएकोले फुलमती एउटा चुरोट सल्काउँछे हल्का हुनलाई। उसलाई अमेरिकन फिल्टर भन्दा अस्ति शिविरमा हुँदा ताका नेपालको फिल्टर रहित बिजुली चुरोट नै प्यारो थियो। त्यो भन्दा पनि भुटानमा खोसेलोमा बेरेर सल्काउने सुर्तीको धुवा अझ प्यारो थियो। आखिर मान्छेलाई पुरानो कुरासँग यति गाढा निकट त किन रहन्छ? अङ्ग्रेजीमा एउटा भनाइ छ, ओल्ड इज गोल्ड, तर सबै चिजमा ओल्ड इज गोल्ड लागु नहुन पनि सक्छ, हुँदैन नै। फुलमतीलाई यो अङ्ग्रेजी कुरा थाहा हुने सवालै रहेन। यद्यपि बर्मेली बाका श्लोक र व्यवहार बीचको भिन्नता सम्झेर फुलमती बेसरी झस्के। कथाकार भक्त घिमिरेको कथा फुलमती भाग एक यहीँ सम्पन्न हुन्छ। अर्को श्रृङ्खलामा भाग 2 सुन्न सक्नुहुनेछ। हवस् त श्रोता मित्र, आजको कार्यक्रमको समय सिद्धि नै लागेकोले कथा सुनिसकेपछि तपाईँले सुन्दै गर्नुभएको पृष्ठ मार्फत आफ्नो सल्लाह सुझाव प्रतिक्रिया र कृतिहरू पठाउन चाहिँ नभुल्नुहोला। रेडियो सृजनालाई माया गर्दै आफ्नो अमूल्य समयको बावजुद पनि रेडियो सृजनाको जिङ्गलमा मिठो सङ्गीत साथसाथै सुमधुर स्वर दिनुहुने डम्बर खापुङ सुब्बाज्यू र मिठो शब्द कोरिदिनुहुने प्रकाश घिमिरेज्यूलाई लाखौँ लाख धन्यवाद भन्दै म कार्यक्रम प्रस्तोता बिदा हुन चाहन्छु। फेरि भेटौँला। हवस् त, नमस्ते।
Jenny।